نحمده ونصلي على رسوله الكريم، أما بعد فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. خلاصہ قرآن کے سلسلے میں ہم تیسرے رکوع کا خلاصہ کریں گے، آیت نمبر 203 سے. وَاذْكُرُوا اللَّهَ فِي أَيَّامٍ مَّعْدُودَاتٍ فَمَن تَعَجَّلَ فِي يَوْمَيْنِ فَلَا إِثْمَ عَلَيْهِ وَمَن تَأَخَّرَ فَلَا إِثْمَ عَلَيْهِ لِمَنِ اتَّقَى وَاتَّقُوا اللَّهَ وَاعْلَمُوا أَنَّكُمْ إِلَيْهِ تُحْشَرُونَ. اور یاد کرو اللہ کو گنے چنے دنوں میں، پس جو کوئی جلدی کرے دو دنوں کے معاملے میں تو اس پر کوئی گناہ نہیں اس پر، اور جو کوئی تاخیر کرے تو اس پر بھی گناہ نہیں اسے. یہ بات اس کے لیے ہے جو تقوی اختیار کرے، اور اللہ سے ڈرو اور جان لو بے شک تم اسی کی طرف اکٹھے کیے جاؤ گے. حج کے مناسک کا تذکرہ تھا پیچھے سے، اشارہ اس میں منا میں گزارے جانے والے دنوں کی طرف ہے، جو حاجی ایام تشریق کے دنوں میں وہاں گزارتا ہے. کوئی دو دن وہاں رہ لے تو بھی ٹھیک ہے، کوئی بعد میں نہ رہے فوراً چلا جائے کوئی گناہ نہیں. یہاں سے اسلام کی وسعت دکھتی ہے کہ جو چیزیں کسی خاص چیز کو اگر اللہ کے نبی نے ایک اینگل سے کیا اور اس پہ سختی نہیں کی تو اس میں خیر ہے. عموماً دین میں اسٹرکٹنیس ان چیزوں پہ ہوتی ہے جس کا تعلق انسانوں کے ساتھ ہے، معاملات کے ساتھ ہے، لیکن ریچولس کے اندر بعض جگہ بہت گنجائش ہوتی ہے. تو لہٰذا کوئی ایک طرح عمل کرے کوئی دوسری طرح کرے، ایسی چیز کے اندر اگر دلیل اور حجت موجود ہے تو ایک دوسرے کو برا بھلا نہیں کہنا چاہیے. اصل جو سبق ہے وہ کہہ کے وتق اللہ، حج کا سبق ہی یہ ہے کہ اللہ کا تقوی اختیار کرو اور اس کی طرف جانے کا احساس. تحشرون، میدان مخشر میں کھڑا ہونا ہی اصل میں میدان عرفات میں کھڑا ہونا ہے، کہ کس طریقے سے انسان وہاں سارے گناہوں کو لے کے جاتا ہے اور اللہ تعالیٰ کے ہاں رو دھو کے معافیاں مانگتا ہے. قیامت کے دن بھی اس طرح کھڑا کیا جائے گا، لیکن وہاں معافی مانگنے کا وقت نہیں ہوگا. اس کے بعد دو کردار ہیں، ایک کردار آیت نمبر 204 سے لے کر 206 میں ہے. وَمِنَ النَّاسِ مَن يُعْجِبُكَ قَوْلُهُ فِي الْحَيَاةِ الدُّنْيَا وَيُشْهِدُ اللَّهَ عَلَىٰ مَا فِي قَلْبِهِ وَهُوَ لَدُ الْخِسَامِ. لوگوں میں کوئی ایسا ہے جس کی باتیں تو تمہیں دنیا کی زندگی والی بہت اچھی لگتی ہیں، اور اللہ کو بات بات پر گواہ بناتا ہے کہ جو کچھ اس کے دل میں ہے اس پر، حالانکہ وہ سخت جھگڑالو ہے. جب کبھی اس کو ولی بنا دیا جائے تو زمین میں فساد کی کوششیں کرتا ہے، کھیتیوں اور نسلوں کو تباہ کرتا ہے. اور جب کبھی ایسے شخص کو منع کیا جائے کہ ایسا نہ کرو تو اس کو اور چڑ ہو جاتی ہے اور وہ گناہ پر جم جاتا ہے. یہ ہے وہ ایک کردار جو عام زندگی میں بہت خوبصورت باتیں کرتا ہے، بڑے بڑے دعوے کرتا ہے، میٹھی میٹھی باتیں، میں یہ کر دوں گا، مجھے موقع دیجئے، میں یہ کر کے دکھاؤں گا، مجھے ووٹ دیجئے، میں بڑا بن جاؤں گا، لیڈر بنائیے، پھر میں کیا کرتا ہوں. لیکن جب عمل کا وقت آتا ہے تو ایسا بندہ فساد اور ہلاکت کے سوا اور کچھ نہیں کرتا. اور ایسے شخص کو جب کوئی منع کرے تو انا کا مارا ہوا اس بات کو عزت کا مسئلہ بنا لیتا ہے. یہ کون سا کردار ہے؟ یہ وہ کردار ہے جو نفس پرست ہے، انا پرست ہے، جس نے اپنا بت اپنے آپ کو بنایا. سب سے بڑا بت ہی انسان کا اللہ کے مقابلے میں جو ہے وہ اپنا نفس ہے. یہ وہ شخص ہے جو ایکسٹرا سینسٹیو ہے، جس کو لگتا ہے سارے میرے خلاف ہیں، جس کو لگتا ہے جو کام ہوتا ہے مجھے ہی سامنے رکھ کے بنایا جاتا ہے، جو پالیسی بنتی ہے وہ بس میرے ہی لیے بنتی ہے، اور جب منع کیا جائے تو چڑ جاتا ہے. اس سے پتہ چلتا ہے کہ سیلف کانشیس ہے. اس کے برعکس ایک دوسرا شخص جو اللہ کے آگے بکا ہوا، وَمِنَ النَّاسِ مَن يَشْرِي نَفْسَهُ ابْتِغَاءَ مَرْضَاتِ اللَّهِ. اور لوگوں میں کوئی ایسا بھی ہے جو اپنے نفس کو اللہ کی رضا کے لیے بیچ دیتا ہے، بس اس کی اپنی کیا ہے، کوئی اس کو کچھ کہہ دے، کوئی اس کو دے، کوئی اس کو نہ دے، کوئی اس کو سراہے، کوئی اس کو ڈانٹے، وہ کہتا ہے ٹھیک ہے میں نے تو اپنا آپ اللہ کو بیچ دیا ہے. اور اصل میں ایسے ہی لوگ جو ہیں یہ اللہ کے کام کے ہوتے ہیں. اللہ سبحانہ تعالیٰ کی ایک عجیب سی سنت ہے، سمجھیں غور کریں تو ہر جگہ دکھتی ہے. اور وہ کیا ہے کہ جو خود پرست ہوتے ہیں نا، اللہ ان کو آہستہ آہستہ پھر انہی کے خول میں مگن کر دیتا ہے. جو خدا پرست ہوتے ہیں نا، اللہ ان کو نیکیوں کے موقع بھی دیتا ہے، وہ دوسروں کے لیے بھی فائدہ مند بنتے ہیں اور اپنے لیے بھی بنتے ہیں. ایسے لوگوں میں صحابہ کرام میں تو ایک لمبی لسٹ تھی، آج بھی ہر وہ بندہ اس میں شامل ہو سکتا ہے کہ جو اپنی مرضی، اپنا سٹیٹس، اپنا گیٹ اپ، اپنا کیریئر، ہر چیز اللہ کے راستے میں دو پہ لگا دے کہ میرا رب راضی ہو جائے تو مجھے دنیا میں اس سے بڑھ کر اور کچھ بھی نہیں چاہیے. دو کردار دکھانے کے بعد अब इस्लाम का सेफ यानी महफूज तरीन रास्ता बता दिया। या अय्युहल्लज़ीन आमनू उदखुलू फिस्सिल्मी काफा वला तत्तबिउ खुतुवातिश शैतान। इस्लाम में पूरे का पूरा दाखिल होने के रास्ते में शैतानी कदम कौन से होते हैं? अंदेशे, वसवसे, खौफ। पूरे मुसलमान बन गए तो बच्चों के रिश्ते नहीं होंगे, पूरे मुसलमान बन गए तो पूरी नहीं पड़ेगी, रिस्क नहीं पूरा पड़ेगा, सब कुछ दुनिया का छोड़ना पड़ेगा। ये शैतानी वसवसे जो होते हैं ये इंसान को पूरे का पूरा इस्लाम में जाने नहीं देते। अल्लाह ताला कहते हैं जो तुम्हारे बाप का दुश्मन था वो तुम्हारा दोस्त कैसे हो सकता है। और ऐसे लोग जब अल्लाह के गलबे और उसकी हिकमतों को नहीं समझ पाते तो दूसरे तौर पर, दूसरे लफ्ज़ों में वो इस बात की गवाही देते हैं कि अल्लाह ताला हमारे सामने आए और हमें डांटे या हमें बताए ये गलत है तो फिर हम मानेंगे। इसी का तज़किरा हल युनज़रून इल्ला यातियहुमुल्लाहु फी ज़ुलालिन, क्या वो इसका इंतज़ार करते हैं कि अल्लाह उनके सामने बादलों के अंदर आए और फरिश्ते भी आ जाए। मुराद ये है कि क़्यामत आ जाए और हशर नशर बरपा हो जाए। फ़ायदा क्या होगा उस दिन, क्योंकि अब तो तुम अल्लाह के सामने आ ही चुके। इसके बाद बनी इसराइल की नेमतों का तज़किरा दिलाकर मुसलमानों को बताया गया कि उम्मत वसत बनना चाहते हो तो अल्लाह की नेमतों की नकदरी ना करो। सल बनी इसराइल कमातैना हुम मिन आयतिम बैना। बनी इसराइल को अल्लाह ताला ने कितनी रोशन दलीलें दिखाई, कितनी दफ़ा उनको यकीन हुआ हज़रत मूसा हक पे हैं, कितनी दफ़ा उनको यकीन हुआ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ही वो आखिरी नबी हैं जिनका इंतज़ार हो रहा था। लेकिन क्या किया जाए नाशुक्री का कि वह मैं यु बदल नेमत अल्लाह ही, वो नेमतों को बदल दें। इसमें हर उस इंसान के लिए इबरत है कि जिसको अल्लाह कोई नेमत दे, और नेमतों में सबसे बड़ी नेमत अल्लाह का दीन, अल्लाह की किताब, अल्लाह की रज़ा, सेहत, आफ़ियत, तंदरुस्ती, ईमान, सलाम, और इंसान इनको छोड़कर बेकार मशगलों में पड़ जाए। कहा ऐसे बंदे को याद रखना चाहिए कि अल्लाह सख्त अज़ाब देने वाला है। वजह क्या है कि लोग क्यों नेमतों की नाशुक्री करते हैं और क्यों लोग इस्लाम में पूरे के पूरे दाखिल नहीं हो पाते? उसकी एक बहुत बड़ी वजह लोगों का खौफ, लोगों की बातों का डर और दुनिया की मोहब्बत है। ख़ास तौर पर जहाँ मुसलमान और गैर मुस्लिम मिलजुल के रहते हैं तो वहाँ ये खौफ और ये दुनिया बड़ी सजी होती है। दोनों को जमा कर दिया आयत नंबर 212 में, ज़ुय्यिना लिल्लज़ीन कफ़रुल हयातु दुनिया। दुनिया खूबसूरत है लेकिन ये तो काफ़रों की है, मोमिन को तो नहीं खूबसूरत लगती, उसका तो दिल कहीं और अटका हुआ है, उसको तो जाना है, वो तो तैयारियों में है, वो तो दिन पूरे कर रहा है, वो तो अपनी जिम्मेदारियाँ निभा रहा है, वो तो अपने पीछे के लिए रास्ते हमवार करता हुआ जा रहा है। काफिर को लगेगी ये खूबसूरत दुनिया तो लगती रहे, और इसी खूबसूरती के नशे में वह यस्खरून मिनल्लज़ीन आमनू, वो ईमान वालों पे हंसी करते हैं, देखो मौलवी, देखो मुल्ला, इनको मिला क्या, और क़यामत के दिन तो मंजर पलट जाएगा। कैसे? वल्लज़ीन तक़ौ फ़ौक़हुम यौमल क़ियामा, ये तकवा वाले तो क़यामत के दिन इनसे ऊपर के दर्जों पर होंगे, डोमिनेंट होंगे, प्रोमिनेंट होंगे, स्टार्स की तरह चमक रहे होंगे। दुनिया में अल्लाह के दीन के लिए गुमनाम हो जाए कोई बड़ी बात नहीं, अल्लाह कल उसको इज़्ज़त और शोहरत वाला कर देंगे। आज हुसन में थोड़ी कमी हो गई, क्या हुआ, अल्लाह जन्नत में हसीन जमील बना देंगे, क्योंकि वल्लाहु यरज़ुकु मन यशाउ बिग़ैरी हिसाब, अल्लाह बेहिसाब रिस्क देता है जिसको चाहता है। इसके बाद अगली आयत, आयत नंबर 213 में बताया गया कि बिगाड़ शुरू कहाँ से हुआ, क्या इंसानियत का आगाज़ बिगाड़ से हुआ? नहीं, इंसानियत का आगाज़ तौहीद से हुआ। सब लोग फितरत पे पैदा होते हैं, कानन नास उम्मतम वाहिदा, यानी सब एक उम्मत वाहद थे, मुराद क्या थे, मवाहिद थे। इसके बीच में एक लफ्ज़ जो है वो मखजूफ है, फख्तलफू, इख्तलाफ किया, यानी शिर्क आ गया। हज़रत नूह के दौर में जो बुत परस्ती शुरू हुई उसको ज़हन में रखिएगा। फिर क्या हुआ, जब शिर्क फैला तो फबास अल्लाहुन नबीयीन मुबशिरीन व मुनज़िरीन, अल्लाह ने नबियों को मुबशिर और मुनज़िर बनाकर भेजा। अच्छे काम करोगे तो खुशखबरियाँ, बुरे काम करोगे तो डरावे। और नबियों ने ज़ुबानी बातें नहीं की, बल्कि वानज़ालमाहुमुल किताब बिलहक़, किताबें साथ दी, किताबें कैसी थी, सच्ची थी, क्यों दी, लियाहकुमा बैनन्नासी, ताकि लोगों के दरमियान फ़ैसले करें, किन चीज़ों के, फ़ी मख्तलफ़ु फ़ी, जिसमें वो इख्तलाफ़ करते हैं। तो सवाल पैदा होता है कि इख्तलाफ़ होता क्यों है, क्या वजह है? लोग एक खाने की टेबल पे साथ रहते हैं, शॉपिंग साथ करते, शादियाँ साथ खाते पीते, लेकिन इख्तलाफ़ कब होता है? अल्लाह ताला इसका वजह बताते हैं कि इल्लल्लज़ीना उतूहु मिन बादी मा जातहुमुल बय्यिनात, इख्तलाफ़ होता है इल्म आने के बाद। जिनके पास कुछ इल्म आ जाता है वो दूसरों से झगड़ने लगते हैं, लड़ने लगते हैं, इल्म वाला इल्म वाले से लड़े। वजह क्या है? बगयम बैनहुम, आपस की सरकशी, ज़िद्दबाजी जो हो गई। مقابلے بازی ہو گئی، پھر کیا ہوا؟ سارے جھگڑ رہے ہیں تو ساری غلط ہے؟ نہیں، فہد اللہ الذین آمنوا، اللہ راہ دکھا دیتا ہے ایمان والوں کو، ایک گروہ ہمیشہ حق پہ رہتا ہے، اس کو ہمیشہ حق کا راستہ جو ہے وہ نظر آتا رہتا ہے. کس چیز میں اللہ تعالیٰ ان کو راہ دکھاتا ہے؟ لما اختلفوا فیہ من الحق کی بزنی، جس میں بھی اختلاف ہوا حق سے، ایک طرف حق تھی ایک طرف آپ کی بات تھی. لائیے دلیل ریفرنس دیکھ لیجئے، جس کی بات ٹھیک ہے وہ مان جاتے ہیں، یہی گروہ حق والا ہے، جو کسی نام کی وجہ سے نہیں کسی چیز کو سچا جھوٹا کہتا، کسی کے مسلک سے کسی کی جماعت سے جڑنے سے نہیں کہتا، بلکہ حق کی وجہ سے کہتا ہے. اور ایسے لوگ جو ہیں وہ دلیل کے آگے جھک جاتے ہیں. واللہ یہدی من یشاء، اللہ جس کو چاہتا ہے راہ دکھاتا ہے، الی صراط مستقیم. اب جہاں بھی اتنے مختلف قسم کے سکولز ہوں گے، تھاٹس ہوں گی، اتنے ڈفرینس آف اوپینین ہوں گے، تو وہاں صبر بہت کرنا پڑے گا، اور جنت کی قیمت صبر بن جاتی ہے. اسی لیے آیت نمبر 214 میں کہا، ام حسبتم ان تدخلوا الجنۃ ولما یاتکم مثل الذین خلوا من قبلکم، کیا تم نے یہ سوچا کہ ایسی جنت میں جاؤ گے جبکہ تمہارے پاس پچھلوں کی باتیں ہی نہیں پہنچی؟ یعنی ابھی وہ مشکلات کہاں پڑی، ابھی وہ حالات کہاں پڑے، ابھی تم نے تو وہ تکلیفیں نہیں سہی. باسات درا و زلزلو، وہ زلزلے تو آئے ہی نہیں تمہاری زندگیوں میں دین کے نام پہ، تم تو ابھی گھبرا گئے. ابھی تم نے تو نہ بدر کے مار کے سر کیے، نہ تمہیں تبوک کی گرمیاں سہنی پڑی، نہ تمہیں احد کے میدان میں جا کے کٹنا مرنا پڑا. کیا تم آج دنیا میں ابھی اتنی چھوٹی چھوٹی چیزوں سے دین سے تھک گئے، اتنی آزمائشوں سے آگے؟ نہیں، یاد رکھو، اللہ ان نصر اللہ قریب، مدد اللہ کی قریب ہے. اللہ کی مدد کس کے قریب ہے؟ جو تقوی اختیار کرے گا، جو صبر کرے گا، جو مختلف حالات کے اندر جمع رہے گا. بعض دفعہ نفس پہ چوٹیں پڑیں گی، جم جائے گا، بعض دفعہ مال پہ چوٹ پڑے گی، جم جائے گا. ایسے تمام لوگوں کو اللہ کہتے ہیں کہ پھر جب تم میرے قریب ہوگے، مدد میرے قریب ہے. بڑا پیارا ایک انداز ہے قرآن میں. اللہ کہتے ہیں ان اللہ مع المتقین، ان اللہ مع الصابرین، متقین اور صابرین کی بات ہے. ہم اللہ کے قریب ہوں گے تو ساتھ ہی نصر اللہ ہی قریب آ گئی. یعنی صبر، شکر، عاجزی، یہ ساری چیزیں بندے کو اللہ کے قریب کرتی ہیں، اور مدد اللہ کے پاس پڑی ہوئی، اللہ پکڑا دیتا ہے، لو بھائی میں تمہاری مدد کرتا ہوں. یہاں سے اس کے بعد اگلی جو آیات ہیں، اس میں یس سلونک کے ساتھ کئی سوال ہیں، جس سے پتہ چلتا ہے کہ صحابہ کرام کے سوالات جو ہوتے تھے وہ عمل پر ابھرنے والے ہوتے تھے. پہلا سوال ہے یس سلونک ماذا ینفقون، پوچھتے ہیں کیا خرچ کریں. کون تھے پوچھنے والے؟ صحابہ. کیوں پوچھ رہے تھے کیا خرچ کریں؟ مال تھا تو پوچھ رہے تھے نا. پہلی بات تو یہ پتہ چلی کہ دیندار کے پاس مال ہو سکتا ہے، لیکن سینت سینت کے نہیں رکھتا، اٹھا اٹھا کے نہیں رکھتا، ضرورت پڑتی ہے دین کو دے دیتا ہے. اللہ کے راستے میں خرچ کرنے کو دل جاتا ہے وہ رکھ لیتا ہے، کبھی رشتہ داروں کو دیتا ہے جس کو ضرورت ہوتی ہے، وہ نیکیوں کا ایک قسم کا چیک اکاؤنٹ سمجھتا ہے اس کو. تو کہا بتاؤ کس کو دیں، کہاں خرچ کریں، یہ نہیں بتایا کیا خرچ کریں. جواب دیا یہ سنو کہ دینا کس کو ہے، کیونکہ دینا زیادہ اہم ہوتا ہے دیے ہوئے سے. اچھی چیز غلط جگہ دے آئیں گے بیکار ہو جائے گی، اور صحیح جگہ پہ تھوڑی بھی چیز دیں گے تو کام میں آ جائے گی. اس لیے فرمایا قل ما انفقتم من خیر فللوالدین، اور یہ نفل صدقات کی بات ہے، کیونکہ ماں باپ کو زکوٰۃ نہیں لگتی. اس لیے اس آیت کو مفسرین کہتے ہیں کہ یہ نفلی صدقات کی بات ہے کہ انسان ماں باپ کو دے، رشتہ داروں کو، یتیموں کو، مسکینوں کو، مسافروں کو دے. اور وما تفعلوا من خیر فإن اللہ به علیم، جو بھی تم بھلائی میں سے کرو گے اللہ تعالیٰ اس کو خوب جاننے والا ہے. اس کے بعد اشارہ ہے ان لوگوں کی طرف کہ جن کو پہلے تو بہت خواہش تھی کہ اسلام کے راستے میں کچھ کریں، کچھ کریں، کچھ کریں، بس ایک دفعہ اجازت مل جائے ہم ان کافروں کو جواب دیں گے. جب مدینہ میں آنے کے بعد جہاد کا موقع آیا تو کنی کترانے لگے. اللہ تعالیٰ کہتے ہیں کتب علیکم القتال، تم پر لکھ دیا گیا قتال، حالانکہ وہ ہوا کرہ لکم، تمہیں ناپسند بہت ہے. اس سے پتہ چلتا ہے قتال ہر دور میں لوگوں کو ناپسند رہا، کچھ لوگوں نے اس کو پسند کیا لیکن اکثریت پسند نہیں کرتی. لیکن زندگی کا ایک خوبصورت اصول، آسان تک رہو شعین و ہوا خیر الکم، شاید تم کسی چیز کو برا سمجھو وہ تمہارے حق میں اچھی ہو. دو بار اسی بارے میں آئے گا یہ لفظ کہ تمہیں کوئی چیز بری لگے لیکن اچھی ہو. اس سے مراد انسان بھی ہوتے ہیں. کوئی انسان ہمیں ایک آنکھ نہیں بھاتا، کل ہمیں پتہ چلے گا ہمیں جنت ملی صرف اس کے مقابلے میں صبر پہ. کوئی چیز ہمیں اچھی نہیں لگتی، صبر اس کے بدلے میں کیا، جنت مل گئی. زندگی کے کئی معاملات ہمیں پسند نہیں، کئی فیصلے تقدیر کے پسند نہیں آئے، कई हालात ऐसे पेश कर दिए गए कि हम बर्दाश्त नहीं किए, लेकिन वो जन्नत का टोकन बन जाएंगे। तो अल्लाह की बांट बड़ी इंसाफ वाली है। शर्म से खैर निकालना देखो, पूरा कुरान इस बारे में हमें कई दलाइल देता है कि जिसको तुम शर समझते हो वो खैर है। नथिंग इज़ इम्पॉसिबल, कुछ भी तो मुश्किल नहीं है। अक्लमंद वो होता है जो मुश्किलात की ज़मीन पर खैर का पौधा लगा ले। सोचिए, पूछिए, मुझ पर ये क्यों आई अल्लाह जी, अल्लाह जी ये आपने मेरे साथ मामला क्यों किया? अच्छा, आप मेरे लिए खैर चाहते थे, ठीक है, मैं सह लूँगी, मैं कर लूँगी बर्दाश्त। और ये असूल अपना कर इंसान खुश रहता है। तकदीर से लड़ना नहीं, तकदीर को कबूल करना है। अल्लाह के फ़ैसलों पर एहतजाज नहीं करना, अल्लाह ताला के फ़ैसलों पर सर तस्लीम खम करना है। वल्लाहु यालमु व अंतुम ला तालमून, उसने तकदीर की चाबियाँ तुम्हें नहीं दीं कि जाके झांक के देख लो कि आने वाले वक्तों में क्या आज का शर कल का खैर हो सकता है। एक और सवाल, यसलूनक अनिल शहरिल हरामी क़िताल फी, हुरमत के महीनों में किताल कैसा है? कह दीजिए बहुत बुरा है, लेकिन ये तो बताओ कि अल्लाह के रास्ते से रोकना, उसका इनकार करना, मस्जिद हराम से लोगों को रोकना, वहाँ रहने वालों को वहाँ से निकाल देना, ये कैसा है? अल्लाह की नज़र में तो अकबर इंदल्ला, बहुत बड़ा। तुम्हें तो एक कत्ल बुरा लगा, यह आयात एक ख़ास वाक़े की तरफ है। गलती से सहाबा कराम से एक कत्ल हो गया था, पता नहीं था कि ये हुरमत का महीना शुरू हो चुका है, लेकिन शुरू हो चुका था। कहीं लड़ाई हुई, कत्ल हुआ एक, मक्का वालों ने बहुत बड़ा एक मुकदमा बना के अल्लाह के नबी के पास पेश कर दिया कि आपके साथी देखें देखें क्या करते हैं, हुरमत के महीने में कत्ल किया। कहा अच्छा, लाओ बुलाओ इनको। कहा अल्लाह के नबी, हमने नहीं किया, जंग हुई थी और हमें नहीं पता था चांद हो गया। अल्लाह ने उस पर पूरी बात पेश की कि दूसरे की आंख का एक पतला सा छिलका भी तुम्हें शहतीर दिखता है तो अपना सुनाओ, तुमने इनके साथ क्या किया? मक्का से इनको निकाला, तुमने मस्जिद हराम पे लोगों के जाने की पाबंदियाँ लगाईं, फितना किया, तुमने लोगों को इस्लाम पे अमल करने से रोका, तो बताओ कि फिर क्या वो अमल किधर गए? इससे क्या पता चलता है कि अपने छोटे से बुरे अमल को बड़ा समझना चाहिए और दूसरों के बड़े बड़े अमाल को छोटा समझना चाहिए। कोई बड़ी बात नहीं कि आपकी बड़ी बड़ी नेकियाँ आपके हाथ में पकड़ा दी जाएँ क़यामत के दिन और किसी के छोटे छोटे अमल जो हैं वो कबूल कर लिए जाएँ। फरमाया, अगर ऐसा कोई करेगा तो वो अपना ही नुकसान करेगा। हाँ, लेकिन ये तो होता ही रहेगा। वला यज़ालून युक़ातिलूनकुम हत्ता यरुद्दूकुम अन दीनिकुम, ये तो तुमसे लड़ते ही रहेंगे यहाँ तक कि तुम अपने दीन से फिर जाओ, ये तुम्हें फेरना चाहते हैं। इन इस्तताओं, अगर ये कर सकें, कर नहीं सकेंगे, ख़ास तौर के मुसलमान जो अपने दीन पे जमे रहते हैं वो इनके इन फितनों में नहीं आते। और वह मैं यरतदित मिनकुम अन दीनिही, जो अपने दीन से फिर जाएगा और वो काफिर हो तो उसके लिए आग है और उसके अमल ज़ाया हो जाएंगे। इसके बरक्स अब देखिए आयत नंबर 218 में, ईमान के बाद हिजरत और जिहाद की बातें करके कहा, उलाइक यरजून रहमतुल्लाह, ये है अल्लाह की रहमत के उम्मीदवार। वल्लाहु गफूरु रहीम, अल्लाह बख्शने वाला। हम कहते हैं सिर्फ ईमान पे रहमत आ जाए, उम्मत मोहम्मदिया से हैं तो रहमत आ जाए, का नहीं, रहमतों का सिलसिला हिजरतों और जिहाद के बीच में से गुज़रता है। मेहनत, जुहद मुसलसल, कोशिश, फिर उम्मीद रखो अल्लाह कर देगा, यकीन फिर भी नहीं कर सकते जब तक कि वो काम हो ना जाए। फिर आयत नंबर 219 में दो किस्म के सवाल हैं। पहला सवाल खमर और मैसर के बारे में, शराब और जुआ। वो मुआशरा शराब की गंदगी में लुथड़ा हुआ था। मक्का में जो भी लोग थे वो शराब पानी की तरह पीते थे, साथ ही जहाँ शराब होता है वहाँ जुआ होगा। साहबा ने पूछा, लाओ पूछ ही लेते हैं। क्यों पूछ रहे थे? ताकि अमल करें, हुज्जत के लिए तो नहीं पूछ रहे थे कि ज़रा हुज्जतें उड़ाएंगे। अल्लाह ने कहा, भाई ये बस ऐसे ही है, फ़ी है इस्मन कबीरों व मुनाफ़िउ लिन्नास, हाँ हाँ फ़ायदा भी है। करते क्या थे? शराब के नशे में बहुत ज़्यादा माल बाँट देते थे गरीबों में, शराब के नशे में जाके तिजोरियों के मुंह खोल के माल को ऐसे पानी की तरह बहाते, गरीबों को फ़ायदा होता। नशा उतरता तो फ़ख्र करते, हाँ मैंने फ़लाँ नशे में इतने गरीबों को खिलाया पिलाया। अल्लाह ने उस बात को भी यही जगह दी, कोई बात नहीं, देखो अच्छी बात है, तुम बुरे तरीके से भी अच्छे काम करते हो, रॉबिन हुड बन जाओ, अमीरों से दौलत लेकर गरीबों को दो, लेकिन ये बात दुरुस्त तो नहीं है, जिसकी लिए वो तो ठीक नहीं थी। यहाँ से दीन का असूल तदरीज का भी समझ आता है। इतनी बात करके शराब का मौजू छोड़ दिया, फिर सूरत निसा और मायदा में इसको पूरा किया जाएगा। आज किसी भी नए बंदे को दीन की तबलीग करें तो हमारा अंदाज़ बिल्कुल यही होना चाहिए, सिंपल टू कॉम्प्लेक्स वाला। फिर दोबारा पूछा, या सलूना का माजा युनफिकून, क्या खर्च करें? इससे लगता ना तड़प लगी हुई थी कि माल है उसको खर्च कर दें, अब कह दिया कि हाँ क्या खर्च करो, कुलिल अफ, ज़्यादा ज़रूरत। इस सिर्फ एक लफ्ज़ को ले लें तो पता चला जो खाना खा लिया बाकी सारा दे दो, सदका कर दो, जो जोड़ा पहने बाकी दे दो। लेकिन हदीस के साथ और दूसरी आयतों से मिला के पता चलता है कि सिर्फ यही हुक्म नहीं, हाँ हालात का डिपेंड करता है। अगर इस्लाम को ज़रूरत है तो तुम्हारे पास जो रखा हुआ है फालतू वो सब देना पड़ेगा, ज़रूरत नहीं है तो रख लो, कोई बात नहीं, जब ज़रूरत पड़ेगी तुम भी दे देना अल्लाह के रास्ते में, कोई और भी दे देगा। तो ज़रूरत के तहत खर्च का मामला होता है। जब इस्लाम डाउन प्रॉडन हो, जब इस्लाम पे बहुत मुश्किल वक्त आता है तो फिर लोग अपने घरों के सामान भी ले आते थे। फिर इसी तरह आगे यतीमों की बात हुई, और ये यसलूनका से कुरान पाक में तकरीबन 14 आयतें मिलती हैं, जिसमें गालिबा 8 तो सिर्फ सूरत बकरा ही में मिल जाती हैं। अल्लाह ताला ने यतीमों के बारे में आयत नाजिल की कि जो यतीमों का माल नाहक खाएगा वो अपने पेट में आग भरता है। अब लोग तो डर गए, उन्होंने कहा हम तो इनको नहीं खिलाएंगे, इनका पैसा माल अलग रखते हैं, तो वो खाना ख़राब होने लगा। तो कहा नहीं तो खा ले तो हूँ फेखवानुकुम भाई हैं, वरना तो सारी ज़िंदगी यतीम के घर से कोई ना खाए और वो कॉम्प्लेक्स का मारा रहे कि मैं इतना ही अछूत हूँ कि कोई मेरा नहीं खाता। असल बात क्या है कि वल्लाहु यअलमुल मुफ्सिदा मिनल मुस्लिह, अल्लाह को मुफसिद का भी पता है मुसलह का पता है, यानी कौन इसलाह की नियत से करता है और कौन सिर्फ अपना माल बढ़ाने के लिए जल्दी जल्दी यतीमों की चीज़ें खाता है। जब भी कहीं भी इंसान अल्लाह का माल अपने माल के साथ रखे तो यही असूल है, वल्लाहु यअलमुल मुफसिद मिनल मुसलिह, कहाँ इसलाह की नियत है कहाँ फसाद की नियत है। अपनी मुमकिन हद तक इंसान कोशिश करे और फिर उसके बाद अल्लाह ताला से माफ़ियाँ भी मांगता रहे। वलो शाह अल्लाहु लअनतकुम, अगर अल्लाह चाहता तो इस मुश्किल में डालता कि यतीम का खाना अलग पकाओ, जो बच जाए वो वही खाए, तुम नहीं खाओगे। अल्लाह ने ऐसी कोई पाबंदी नहीं लगाई। यहाँ तक आयत 220 में जो मौजू पीछे का था पूरा हुआ। अगला हिस्सा जो है आयत नंबर 21 का, उससे लेके फिर अगले रूप में हमें निकाह और तलाक और इससे रेलिवेंट चीज़ें, तो इंशाल्लाह हम अपना अगला हिस्सा इसका अगले सेशन में करेंगे। अल्लाह ताला से दुआ देते हैं कि वो हमारे वक्त में बरकत दे, हमें कुरान पाक को समझने की तौफीक अता फरमाए। सुभान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून, वसलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।